هم الموفون. پھر یہاں اسی کو صابرون کیوں نہ کہا؟ یہ کیوں صابرین ہو گیا؟ یہاں اس کی نسب یا جر کی کوئی وجہ نہیں ہے جو آپ نے پڑھی ہے. نسب اور جر کی وجہ ہے یہ نسب. ویسے جر بھی صابرین ہوگی اور نسب بھی صابرین ہوگی. صابرون صابرون صابرین یہی ہوگا نا. یہ بات بیان کرنا ضروری ہے. اور میرے خیال میں اس کا ایک قاعدہ آپ کو بتاتا ہوں, پھر ہم تفصیل شاید کل لیں گے, کہ جو قاعدے آپ نے نسب کے پڑھے ہیں کسی قاعدے کے تحت نہیں آتی یہاں نسب. جو قاعدے آپ نے نہیں پڑھے ان میں سے ایک یہ ہے کہ اگر مسلسل کوئی بہت سی عبارت چل رہی ہو اور رفع میں آ رہے ہو سارے, تو درمیان میں سپیشل طور پر ذکر کرنے کے لیے اس کو نسب کا دے دیتے ہیں. اس کو یعنی خاص کرنے کے لیے. یہ ایسا ہے جیسے کہیں اردو میں اس کی مثال تو کوئی نہیں ملتی, لیکن اگر ہم کہہ رہے ہوں جی وہ فلاں آیا تھا, الف آیا تھا, بے آیا تھا, میں وہ بھی ہمارے ساتھ تھا, ہم فلاں جگہ گئے تھے اور کرتے کرتے, اور جی وہ بھی آیا تھا, جو وہ آپ جو اور جی وہ بھی کہتے ہیں تو گویا کہ خصوصی توجہ دلاتے ہیں کہ اس کی طرف گویا کہ توجہ مناطف کرا رہے ہیں. عربی میں یہ خصوصی توجہ مناطف کرانے کے لیے رفع رفع کے ساتھ درمیان میں نصب لے آتے ہیں. اس کو کہتے ہیں مدح کی صورت اس میں, اور بعض دفعہ ذم کی بھی ہوتی ہے کہ کسی برائی کے ساتھ اس کو خاص ذکر کرنا ہے. اور دوسری ایک صورت یہ ہے عربی میں عام کہ ایسی نسب کو کہتے ہیں اضمار آنی کے ساتھ ہے. اضمار آنی آپ کے لیے نیا لفظ ہے, آپ نے ابھی تک نہ عربی کے معلم میں یہ کہیں لفظ پڑھا ہے. اضمار الف واد میم الف مار رے اضمار. اضمار کے معنی ہیں خفیہ کرنا. ضمیر کا لفظ اسی سے نکلا ہے کیونکہ ضمیر میں ایک اسم پوشیدہ ہوتا ہے, اسی لیے ضمیر کو مضمر بھی کہتے ہیں. اضمر یضمر پوشیدہ کرنا, مضمر جس کو پوشیدہ رکھا گیا. آپ نے عام لفظ ضمیر پڑھا ہے لیکن عربی گرامر کی کتابوں میں ضمیر کو مضمر بھی کہتے ہیں. تو اردو میں شاید مضمرات کا لفظ تو آپ نے اکثر پڑھا ہوگا. اچھا, تو اس سے اضمار کے میں نے پوشیدہ کرنا, اور آنی انا یعنی سے مراد لینا. آنی میں نے میں مراد لیتا ہوں. اضمار آنی کا معنی یہ ہے کہ یہاں لفظ آنی پوشیدہ ہے, اور آنی کا معنی ہے میرا مطلب یہ ہے کہ یہ بات کہنا میں مراد لیتا ہوں. اب آنی کا مفعول نسب میں آئے گا, وآنی فلانن, اور میرا مطلب فلان کا بھی ہے. یہ ہمارے ہاں عام ہے گفتگو میں, جیسے کہتے ہیں میرا مطلب یہ ہے. انگریزی میں عموماً بول دیتے ہیں لمبی بات کر دیتے ہیں آئی مین ٹو سے, میرا کہنے کا مطلب یہ ہے. یہ اس طرح کا آنی عربی میں ہوتا ہے لیکن اس کو لفظاً ظاہر نہیں کیا جاتا, اور اس کا جو مفعول ہوتا ہے وہ نصب میں آ جاتا ہے. تو یہاں عبارت ہے وآنی الصابرین, اور میں صابر لوگوں کو بھی مطلب لیتا ہوں, ان کو مراد لیتا ہوں اس سلسلہ کلام میں. تو یہ دو چیزیں نسب کی کہ یا تو کسی کی مدح اور ذم کرنی ہو تو اس کو نسب میں بدل دیتے ہیں عرب لوگ. وہ عبارت سے پتہ چلتا ہے کہ یہاں مدح کے طور پر نسب آئی ہے یا اس کی برائی کے طور پر آئی ہے. اور ایک چیز جو کہ آپ نے نہیں پڑھی نسب کی وجہ, اور ویسے قرآن کریم میں وہ کئی جگہ ہوئی ہے, وہ ہے آنی اضمار آنی, کہ آنی اس میں مراد لیا جائے, اور گویا کہ اس کا معنی یہ ہو کہ میرے کہنے کا مطلب یہ ہے فلاں بھی. اس طرح سے یہ الصابرین اضمار آنی کے ساتھ نسب میں ہے, یا مدح سپیشل کرنے کے لیے خاص تعریف کے لیے اس کو موفون کے بعد نسب میں لائے ہیں. یہ صابرین کی نسب کی وجہ وہ ہے جو آپ نے منصوبات پڑھے ان میں کہیں بیان نہیں ہوئی, لیکن قرآن کریم میں اس طرح تین چار جگہ. اور بعض دفعہ الٹ لیتے ہیں کہ نسب چل رہی ہے اور ایک کو رفع میں بول دیتے ہیں, वो उसकी तरफ खुसूसी तवज्जो दिलाने के लिए होता है। ऐसे भी कहीं आगे आएगा कि नसब नसब में जाते जाते दरमियान में एक लफ्ज जो है इन्ना से बात शुरू हुई और आगे रफा लगा दिया। तो ये एराब की तब्दीली जो होती है या अरबी में बाज़ दफा किसी की मदा या उसकी मजम्मत की तरफ खुसूसी तवज्जो दिलाने के लिए भी करते हैं, और या फिर यह है कि इजमार आने, यह समझा जाता है कि यहां आने का लफ्ज इससे पहले छुपा हुआ है और इबारत थी वह आने साबरीना, मेरा मतलब खास तौर पर सब्र करने वालों की तरफ भी है, वो भी मैं मुराद ले रहा हूं इस कैटेगरीज में जिसका जिक्र है। यह तो वजह है साबरीन के नसब की, और यह जर नहीं है। आगे आता फिलबा साहेब दर्रा, यह लफ्ज जरा तशरी तलब है, और बास का लफ्ज तो यहां बासा में भी आया है, आगे बास में भी आया है, इस पे हम इंशाल्लाह कल बात करेंगे। आखिरी हिस्से में हम थे, अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वल्मूफून बिअहदिहिम इज़ा आहदू, वस्साबिरीन फिल बासा वज़्ज़र्रा वहीनल बास, उलाइकल्लज़ीन सदक़ू वउलाइकहुमुल मुत्तक़ून, सदक़ल्लाहुल अज़ीम। वल्मूफून बिअहदिहिम की बात हुई थी कि जमा का सीगा जुमला इस्मिया के तौर पर उसी मन की सिफत के तौर पर आया है, और वस्साबिरीन की नसब यहाँ क्यों आई है इस पर बात हुई थी कि नसब की ये वजह आम तौर पर जो आपने ग्रामर पढ़ी है उसमें बयान नहीं हुई है। ये तो खैर अब हम पढ़ाएंगे तो उसमें आएगा कि मंसूबात के नासिब अक्सर महजूफ होते हैं, यानी आमिल महजूफ ज़्यादातर मंसूब के होते हैं, नासिब ज़्यादा महजूफ होते हैं। बाज़ दफ़ा फ़ेल, कोई फ़ेल अमर, कोई माजी का सीगा, कोई मसदर समझा जाता है कि महजूफ है। तो यहां भी इस तरह से आनी को महजूफ बल्कि मुजमर कहते हैं, वो समझा जाता है। और ये रफा में चलते चलते इस तरह की नसब लाना अरबी में खुसूसी तवज्जो दिलाने के लिए, जिसकी खास तौर पर मदा करके बयान करना हो, उसके लिए अमूमन आता है। इस तरह के मिसालें कुरान करीम में और भी होंगी। बाकी साबरीन सबर यस्बिरो से इस फाइल की जमा है, और सबर यस्बिरो के मैंने अपने ऊपर काबू पाना, साबित कदम रहना, डटे रहना, इन मानों में आता है। इसीलिए आगे कहा है फिलबासा है, डट जाने वाले, सबर करने वाले, साबित कदम रहने वाले, फिलबासा बासा में। ये आगे भी लफ्ज हईन अलबास भी आया है, इन दोनों का मादा एक ही है, बा हमजा सीन। बा हमजा सीन मादा से फेल बाब कारोमा से भी आता है, बाब समया से भी आता है। अगरचे कुरान करीम में फेल का सीगा नहीं इस्तेमाल हुआ, लेकिन कारोमा से भी मुश्तक इसमें इस्तेमाल हुआ है और समया से भी इसमें मुश्तक इस्तेमाल हुए हैं। बाब कारोमा से बा ओसा यब ओसो बोसन के माने होते हैं सख्त हो जाना, शदीद हो जाना किसी चीज का, मुसीबत का या किसी और चीज का, सख्त होना, शदीद होना। इसी बाओसा से सिफत मुशब्बा फ़ईल के वजन पर आती है बईसुन, और ये कुरान करीम में इस्तेमाल हुआ है, फ़ाख़ज़ना लदीना ज़लमू बिअज़ाबिन बईसिन बिमा कानू यफ़सुकून, ज़लमू मिन्हुम शायद वहां। तो बईस मैंने अजाब इन बईस सख्त अजाब, ये एक इस्तेमाल है बाओसा यब ओसो का। दूसरा है समया यस्माओ से बाईसा यब असो बासन, इसके माने होते हैं गरीब और हाथ खाली हो जाना, बिल्कुल गरीब हो जाना, यानी गरीबी की सख्ती पे पड़ना, यूं समझ लीजिए। इससे कुरान करीम में लफ्ज इस्म फाइल इस्तेमाल हुआ है अलबाइस, 17वें पारे में सूरत अलहज में है, व अतअमुल बाइस अल फकीर, और गरीब और भूखे को खिलाओ, वो कुर्बानी के सिमन में हुक्म है। तो बाओसा यब ओसो शदीद होना, और बाएसा यब आसो गरीब होना, इनसे मुश्तक इस्म, उससे बईस इससे बाईस कुरान करीम में मुस्तमल है। अब उससे ये एक लफ्ज है बासाए, ये वैसे वजन फाला का है, فعلا کا وزن عام طور پر تو وہ الوان و ایوب میں آتا ہے، افعل اور فعلا، جیسے آپ نے پڑھا ہے احمر اور حمراء اور ابیض اور بیضاء، وزن وہی ہے، غیر منصرف بھی ہے، فعلا کا وزن ہے، مگر یہ وہ صفت نہیں ہے، اس کا کوئی مذکر اب اسو نہیں آئے گا، بلکہ یہ باسا بذات خود ایک طرح کا مصدر ہے، اور اس کے معنی تو وہی ہے، بے حمزہ سین میں بنیادی معنی سختی کا چونکہ ہوتا ہے، وہ غریبی کی شکل میں ہو یا ویسے کسی اور شدید صورت ہو، اس لیے باسا کا معنی سختی کیا گیا ہے تنگی کی صورت میں، اور یہاں مراد وہی ہے غریبی، وہ جو باعث یا باعث و باعث والا معنی تھا، باسا معنی غریبی، ترجمہ اس کا سختی کیا گیا ہے، لیکن غریبی کی سختی مراد ہے، یعنی برے حالات، ایڈورسٹی جسے کہے، وہ ان کے حالات خراب ہو اس پر بھی وہ صبر کرتے ہیں، اور وَالضَّرَّاءِ، یہ ضاد رے رے مادہ سے ہے، ضر یضر من نقصان پہنچانا، اس کے فعل قرآن کریم میں استعمال ہوئے ہیں، لا یضرکم کیدہم شیئا اور اس طرح سے، تو ضراء بھی اسی طرح فعلاء کا وزن ہے، اور یہ بھی مصدر ہی ہے، اور اسم کے معنوں میں یعنی نقصان پہنچانا کی بجائے نقصان والی کیفیت، اور اس سے مراد ہے جسمانی کوئی تکلیف کی کیفیت، بیماری کی کیفیت، ضراء میں بیماری کا پہلو شامل ہے، اور باسا میں غریبی اور فقر کا پہلو شامل ہے، یعنی مالی تنگی اور کوئی جسمانی پریشانی، قرآن کریم میں غیر اولی الضرر، جن میں کوئی ظاہر جسمانی خرابی نہ ہو، نابینا نہ ہو، اندھا نہ ہو، کانا نہ ہو وغیرہ، جنگ اور جہاد کے سلسلے میں آیا ہے، تو ضرر میں نے کوئی جسمانی خرابی ہوتا ہے، اور اس سے ضراء، ترجمہ اس کا تکلیف کیا گیا ہے، تکلیف سے مراد بیماری کی تکلیف ہے زیادہ، ویسے تکالیف اور طرح کی بھی ہو سکتی ہے، بہرحال بنیادی معنی باسا کا غریبی اور ضرر کا بیماری کے سلسلے میں ہے، پھر اس سے مراد ہے غریبی کی تنگی اور سختی، اور ضرر میں نے تکلیف یعنی جسمانی کوئی بیماری کی، تو ان دونوں صورتوں میں وہ ثابت قدم رہتے ہیں، وحین الباس، حین کا معنی ہے وقت، ویسے حان یحین کہ میں نے وقت آ پہنچنا، کسی چیز کا وقت نزدیک آ لگنا، مصدر استعمال ہوتا ہے حان یحین، مثلا کہہ سکتے ہیں حان وقت الصلاۃ، نماز کا وقت قریب آ لگا ہے، لیکن قرآن کریم میں اس حان یحین سے فعل کوئی نہیں استعمال ہوا، حین کا لفظ استعمال ہوا ہے، ویسے تو یہ لفظ حین ہے، مورب ہے، اور رفع نصب جر میں آئے گا حین حین حین، اس کی جمع احیان بھی آ جاتی ہے، اور کہتے ہیں احیانا ایسا ہوتا ہے، کبھی کبھار ایسا ہوتا ہے، یعنی بعض وقتوں میں ایسا ہوتا ہے، بلکہ احیانا اردو میں بھی استعمال ہو جاتا ہے، حین مورب کے حیثیت سے مثلا قرآن کریم میں آیا ہے فتربصوا بہ حتی حین، کچھ وقت تک کے لیے انتظار کرو، تو اس طرح سے وہاں الاحین آیا ہے، لیکن جب یہ ظرف ہو کر آئے فلاں چیز کا وقت، تو پھر یہ نصب میں ہوتا ہے، قبل، بعد، فوق وغیرہ کی طرح اس کے آخر پہ زبر آتی ہے، اور یہ مضاف ہو کر آتا ہے، جیسے یہاں آیا ہے حین الباس، اور باس کے وقت، باس بھی اسی مادے سے ہے، بے حمزہ سین سے، اور باس کے معنی بھی بنیادی شدت اور سختی کے ہیں، پھر باس کے معنی بہادری کے بھی کیے جاتے ہیں اور جنگ کے بھی کیے جاتے ہیں، دونوں معنی، اگر حین الباس کا معنی ہم کریں شجاعت کا وقت، یعنی شجاعت دکھانے کا وقت، تو وہ بھی مراد بہادری ہوتا، میدان جنگ ہی ہوتا ہے، قرآن کریم میں بلکہ جنگ ہی کے معنوں میں یہ یوں استعمال ہوا ہے کہ ملکہ سبا کے قصے میں بیان ہوا ہے کہ وہ اپنے درباریوں سے مشورہ کرتی ہے، تو وہ کہتے ہیں سلیمان علیہ السلام کے خط پر وہ کہتے ہیں نحن اولو قوت و اولو باس شدید والامر الیک فانظری ماذا تامرین، کہ ہم بڑے طاقت والے ہیں اور بڑے جنگجو ہیں، اولو قوت و اولو باس شدید، تو اس طرح سے باس کا معنی جنگ بنتا ہے، اور ویسے بہادری کے مظہر کے طور پر بھی کر سکتے تھے، تو حین الباس اور جنگ کے وقت، یعنی جنگ کے وقت ثابت قدم رہتے ہیں، یہ صبر کی تین مواقع کا ذکر ہے کہ مالی تنگی ہو تب بھی وہ صبر سے کام لیتے ہیں، اور اس صبر میں کئی چیزیں آ جاتی ہیں، حرام کھانے کی طرف نہیں دوڑتے وغیرہ وغیرہ، در رائے جسمانی تکالیف ہو تو اس میں بھی ثابت قدم رہتے ہیں، عبادات کو نہیں چھوڑتے، خدا کی ناشکری نہیں کرتے وغیرہ، اور میدان جنگ میں، جنگ کے وقت حین البأس اور جنگ کے وقت بھی صبر کرنے والے ثابت قدم رہنے والے ہوتے ہیں۔ یہ ساری باتیں بیان ہوئی ہیں عثمان کی، کہ نیکی اس کی ہے جس نے یہ کیا، عقیدہ یوں رکھا، اعمال یہ کیے، اس میں بہت سی نیکی اور نیک اعمال کی تفصیل آئی ہے جو کہ عام طور پر مطلوب ہے دین اسلام میں، اور وہ سارے گنے جا سکتے ہیں آیات کو سامنے رکھ کر۔ آگے فرمایا اولئک الذین صدقوا، وہی لوگ، اولئک یہاں مبتدا ہے اور اس میں اشارہ ہے، یعنی اولئک الناس، اولئک الرجال، یہ ان من کے لیے اولئک آیا ہے اشارہ، وہ لوگ ہی۔ آپ کو پتہ ہے یہ ذالک کی جمع ہوتی ہے اولئک، وہ لوگ، اور ترجمہ یہی لوگ کیا جاتا ہے، یہ عربی میں اس میں اشارہ بعید اور قریب آپس میں انٹرچینج ہو کر بھی استعمال ہو جاتا ہے، ورنہ اگر کہنا ہوتا یہی لوگ تو ہونا چاہیے تھا ہا اولائے، لیکن اولائے کا وہی لوگ جن کا اوپر بیان ہوا ہے، الذین وہ ہیں جو کہ، یا الذین اس میں موصول ہے، اور صدقوا، صدق یصدق میں نے سچ بولنا، سچا ثابت ہونا، کسی سے سچ کہنا، مثلاً صدق زیدن، اس کا معنی اس نے زید سے سچ بولا، قرآن کریم میں آتا ہے صدق اللہ، انہوں نے اللہ سے سچ بولا، سچ کہا، جھوٹے نہیں مسلمان ہوئے تھے، اس طرح سے یہاں ہے صدقو، انہوں نے سچ بولا۔ اب یا تو یہ کہیں کہ اولئک الذین صدق اللہ، اللہ مفعول ہے وہ معذوف ہے، یا صدقوا فی ایمانہم و اعمالہم، جو بھی محذوف بنا لیں، کس بات میں وہ سچے ثابت ہوئے وہ سمجھا جا سکتا ہے، یہی وہ لوگ ہیں جو سچے ہوئے، لفظی معنی تو ماضی کے ساتھ ہے، الذین صدقوا وہ لوگ جنہوں نے سچ بولا، جو سچے ہوئے، یہی ہیں وہ لوگ جنہوں نے سچ بولا۔ اور اس کا ترجمہ الذین صدقوا، صلہ موصول مل کے اولئک کی خبر بنتا ہے، یہی وہ لوگ ہیں جنہوں نے سچ بولا یا جو سچے ثابت ہوئے اپنے قول میں، واولئک اور وہی ہیں وہ، ہم المتقون۔ یہ دونوں جگہ ہی کا ترجمہ ہم نے اس لیے کیا ہے کہ ادھر الذین آیا ہے تو اس کی وجہ سے خبر ایک طرح کی معرفہ ہو گئی ہے، اس لیے وہاں بھی وہ ہی ہے وہ لوگ جنہوں نے سچ بولا، اور یہاں اولئک مبتدا اور المتقون خبر کے درمیان ہم ضمیر فاصل لگی ہوئی ہے، ضمیر فاصل کا ترجمہ بھی اسی طرح کیا جاتا ہے ہی کے ساتھ اردو میں، اور وہ ہی ہے متقون، وہ ہی ہے متقی لوگ۔ متقی واوقاف یہ مادہ سے باب افتعال میں، وقع یقیمن ہوتا ہے بچانا، اور اتقا یتقی، اتقا ان جو کہ افتعال ہے، اصل میں تھا ابتقا یا یبتقیو، ابتقا ان، یہ تو اس کی شکل بنتی ہے تعلیل کے بعد، آپ نے پڑھا ہے مثال میں باب افتعال میں جب مثال واوی آتا ہے کوئی مادہ, پھر اس کی واو بھی تے میں بدل جاتی ہے, اور یوں ابتقا اتقا ہو جاتا ہے. اتقا یتقی سے اسم فاعل بنے گا متقیون, جو کہ بولا جاتا ہے متقن, اس لیے کہ جو ناقص یائی واوی ہوتا ہے اس کے اسم فاعل اور مفعول کے آخر پر وہ پیش نہیں آتی پھر تنوین, بلکہ زیر دیتے ہیں متقن. متقن یہ لکھیں گے اور نیچے دو زیرے دیں گے, متقن متقین متقن, نصب میں وہ متقین ہو سکتا ہے, اور جمع متقیون پھر یہ اڑ جائے گی اور قیون کا اونا رہ جائے گا کیونکہ زیر پیش میں بدلتی ہے واو کے گرنے کے بعد, اور یوں یہ لفظ بنتا ہے متقون. لفظی معنی اس کا ہے بچنے والے. کس سے بچنے والے؟ آگ سے بھی آدمی بچتا ہے, سانپ سے بھی بچتا ہے, برائی سے بھی بچتا ہے, نقصان سے بھی بچتا ہے, یہاں کیا مراد ہے؟ اس لحاظ سے وہ خدا کی نافرمانی سے بچنے والے. یہ قرآن کریم میں جو سارا کہیں کہیں مختلف جگہوں پر تقوی اور اتقاء اور متقین کی بات ہوئی ہے, بلکہ شروع میں کہا گیا ہے کہ یہ کتاب ہی متقیوں کو ہدایت دینے والی ہے, تو اس میں بچ کے رہنے والے پرہیزگار, اور پرہیز کس چیز کا کرنے والے یہ انڈرسٹوڈ ہوتا ہے تفسیر میں, کوئی اتنا زیادہ گہری بات نہیں ہے. اور یہی لوگ ہیں پرہیز کرنے والے, بچ کے رہنے والے, یعنی خدا کی نافرمانی سے اور اس کی منع کردہ چیزوں سے. یہ بر و تقویٰ کی ایک لحاظ سے حقیقت ان آیتوں میں بیان ہوئی ہے. بر میں نے نیکی, اور تقویٰ, تقویٰ کو بھی سمجھ لیجئے کہ یہ مصدر ہی ہے, اور واو قاف یہ سے اصل لفظ وقوا تھا, پھر واو تے میں عرب لوگ بہت سے مقامات پر واو کو تے میں بدل دیتے ہیں, جیسے باب افتعال میں بدلا, اس طرح سے یہ تقوی اور تقات یہ وہی وقیون کے ہی معنوں میں آتے ہیں, بچاؤ. یا اتقاء کا جو مصدر ہے اتقاء, اتقاء یتقی کا اتقاء, متقی ہونا, اس کے لیے یہ دوسرا مصدر یا اسم ہے تقوی. تقوی اور اتقاء کے معنی ایک ہے, فرق یہ ہے کہ اتقاء تو باقاعدہ باب افتعال کا مصدر ہے ایک قاعدہ قانون کے مطابق, لیکن تقوی یہ اس کی بناوٹ یا ساخت ہٹ کے ہے عام قاعدے سے. اس میں پہلی تے وہ دراصل واو قاف یہ مادے کی واو ہی ہے, اور اس طرح بنا لیا گیا ہے وہ کہ خلاف معمول. اس کو کہہ سکتے ہیں کہ یہ اسی مادے سے ماخوذ لفظ ہے, مشتق نہیں ہے, کسی سیٹ قاعدے کے ماتحت نہیں بنایا گیا, بلکہ عرب لوگ اس کو بولتے ہیں. اس سے اگلا سبق آپ کا ہے, عنوان اس کا مقام عظیمت دیا ہے اور حکمت قرآن کی اساس یا اساسات جمع کے استعمال کیا ہے. کس کا؟ صدقہ کے ساتھ صلہ اس طرح سے ضروری نہیں ہے. مثلا فلاں سے سچ بولا براہ راست مفعول ہوگا. قرآن کریم میں آیا صدق اللہ, انہوں نے اللہ سے سچ بولا, صدقو باللہ نہیں کہتے, تو اس کا جو مفعول ہو کس سے سچ بولا تو وہ تو آتا ہے, یا پھر آئے گا صدقہ فی قولہ, ہی اپنی بات میں سچا ثابت ہوا, وہ صلہ نہیں ہوتا. صلہ وہ ہوتا ہے کہ اس صلے کے بغیر اس کے ساتھ مفعول آ نہ سکے, اور ہو سکتا ہے کہ کسی معنی میں اس کے ساتھ کوئی صلہ استعمال ہو. اب صدقہ فی قولہ, یہ فی صلہ نہیں ہے, یہ تو ویسے ہی متعلق فعل آئے گا, وہ اپنی بات میں سچا ہوا. اس لیے یہاں صدقو فی ایمانہم اگر ہم محذوف سمجھیں تو وہ صلہ نہیں ہے, کیونکہ صدقہ کے بعد ہمیشہ فعل صلہ فی نہیں لگتا, بعض معنوں کے لیے وہ آئے گا, تو وہ جار مجرور متعلق فعل ہو کے آئے گا. ویسے اس کا مفعول براہ راست آتا ہے, صدق فلانن, اس نے فلان سے سچ بولا. یہ سورہ لقمان کی کچھ آیات ہیں, چار آیات ہیں غالباً, یا نہیں بلکہ آٹھ ہیں. سورہ لقمان اور بلکہ اس میں لقمان کا لفظ ہی شروع میں آئے گا. 21 پارے کی ایک سورت ہے. لقمان کسی آدمی کا نام تھا. بعض کہتے ہیں کہ یہ حبشہ کے رہنے والے تھے, اور قرآن کریم میں ان کا اس طرح بیان ہوا ہے کہ یہ نہیں معلوم ہوتا کہ یہ نبی تھے یا نہیں تھے. یہ تو خیر ایک الگ بحث ہے, نبی کے طور پر ذکر نہیں ہوا, لیکن ایک مومن اور دانا آدمی کے طور پر ذکر ہوا ہے. اور معلوم ہوتا ہے کہ یہ اپنے چھوٹے چھوٹے فکروں میں دانائی کی باتیں کرنے میں بہت مشہور تھے. نبی کریم صلی اللہ علیہ وسلم سے پہلے ان کے اقوال اور نصیحتیں عربی میں بھی لوگ بولتے تھے, لکھتے تھے. بلکہ کسی زمانے میں نبی کریم صلی اللہ علیہ وسلم کو ایک شخص ملا, شاید مدینے سے آیا تھا یا کوئی اور ہے, امیہ بن السلط یا کوئی, تو آپ نے جب اس سے دین کی بات کی تو اس نے پہلے کہا کہ تم بھی نیکی کی تعلیم دیتے ہو, میرے پاس بھی کچھ چیزیں ہیں. اس نے کے پاس کوئی لقمان کی نصیحتیں تھی, اس نے وہ بولی, اس میں حکمت تو ہے یقیناً ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ جو میرے پاس ہے وہ اس سے فار بیٹر ہے, اور پھر اپنی کوئی آیات سنائی تھی قرآن کریم کی. تو لقمان کی نصیحتیں پھر فارسی میں باقاعدہ ترجمہ ہوا, اور ایک چھوٹی سی کتاب ہے صد پند لقمان, لقمان کی 100 نصیحتیں. اس میں کمال یہ ہوتا ہے کہ چھوٹے چھوٹے فکروں میں بہت بڑی کارآمد اور قیمتی نصیحتیں ہوتی ہیں. تو اس لقمان کی بعض نصیحتوں کا یہاں قرآن کریم میں ذکر آیا ہے. لقمان کا لفظ غیر عربی لفظ ہے, اس کو لام قاف میم مادے سے ماخوذ سمجھنا غلط ہے. وہ ٹھیک ہے, وہ لفظ ہے, مادہ ہے, اس سے لقمہ کا لفظ تو ہم اردو میں بھی استعمال کرتے ہیں. باب افتعال سے التقم یلتقم و نگل جانا کے معنی میں قرآن میں استعمال ہوا ہے, لیکن اس کا لام قاف میم مادے سے, یہ الگ بات ہے کہ بظاہر معلوم ہوتا ہے لام قاف میم سے فعلان کا وزن ہے, اور فعلان کا وزن عربی کا مشہور وزن ہے, لیکن نہیں, یہ غیر عربی لفظ ہے اور اس لیے غیر منصرف ہے. لقمانن نہیں کہیں گے, لقمانو لقمانا. ولقد آتینا, بسم اللہ الرحمن الرحیم, ولقد آتینا لقمان الحکمتا, اور بے شک ہم نے دیا, یہ واو میں نے اور لقد, لام تو حرف تاکید ہے, یہ تاکید کے لیے آتا ہے ضرور البتہ, اور پھر جو قد ہے اس کو بھی حرف تحقیق کہتے ہیں, اسی لیے کہ یہ بات ضرور ہوئی جو قد کے بعد بیان ہوتی ہے, اس کو کہتے ہیں حرف تحقیق, حقیقت بیان کرنے والا لفظ جس کے ذریعے سے کوئی حقیقت بیان کی جائے. اس طرح سے ولقد لام تاکید کا اور قد تحقیق کا تو معنی بنتا ہے البتہ تحقیق. اردو میں ترجمہ ضرور کر لیں. یہاں انہوں نے لقد ولقد کا لقد کا ترجمہ ہی نہیں کیا. ہم نے دی, یہ تو وآتینا کا ترجمہ ہے, اور لقد کا ترجمہ ایک طرح سے چھوڑ گئے ہیں. بعض مترجمین نے باقاعدہ اس کا ترجمہ کیا ہے, غالباً اردو محاورے کی بنا پر, کہ یہاں اس سے کوئی معنوں میں گڑبڑ تو نہیں ہوتی اگر نہ ترجمہ کرے. لیکن ہم جس طرح ترجمہ القرآن پڑھ رہے ہیں, ہمیں معلوم ہونا چاہیے ایک ایک لفظ کے بارے میں, کہ لقد کا ترجمہ یہاں چھوڑ دیا گیا ہے, شاید اردو محاورے کی خاطر. یہ نہیں ہم مانتے کہ وہ جو مترجم ہیں ان کو پتہ کوئی نہیں تھا کہ لقد کے کیا معنی ہوتے ہیں, اردو محاورے کا. کیونکہ جب ترجمہ کیا جاتا ہے تو پھر اس زبان کا خیال کرنا پڑتا ہے جس میں ترجمہ کیا جا رہا ہو, اور اس کے محاورے کو سامنے رکھنا پڑتا ہے جس سے ترجمہ کیا جا رہا ہے. اس کا محاورہ اس سے ممکن ہے بالکل مختلف ہو, لہذا لفظی ترجمہ تو کوئی چیز ہی نہیں ہوتا, چاہے انگریزی سے اردو کرے, عربی سے کرے, اردو سے انگریزی کرے, جو بھی ہو. تو لقد کا ترجمہ چھوڑنے کی وجہ یہاں کوئی بے خبری یا جہالت نہیں ہے, اردو محاورے کی وجہ سے انہوں نے کر لیا ہے. لیکن اگر وہ کہہ دیتے کہ ضرور ہم نے دیا تو پھر یہ اور بہتر ترجمہ ہو جاتا. آتے نا آتا یوتی آپ پڑھ چکے ہیں الف تے یہ سے باب افعال صیغہ جمع متکلم ہے. آتینا ہم نے دیا, یہ ہم نے کا معنی نون الف نام ہے جو ضمیر مرفوع متصل ہے جو فعل کے ساتھ آتی ہے, اور اس ضمیر کو کہتے ہیں جمع کی ضمیر, یعنی آتینا کی کہیں گے ضمیر فاعلین, اس میں فاعلین مراد ہے ایک سے زیادہ, لیکن جب یہ ضمیر اللہ تعالی کے لیے آئے ہم نے یہ کیا تو پھر اس کو جمع کی ضمیر نہیں کہتے, کیونکہ اللہ تعالی میں کوئی پلورلٹی نہیں ہے, وہ جمع نہیں ہے, کوئی مجموعہ اشخاص نہیں ہے, اس لیے اس وقت گرامر والے اس کو کہتے ہیں ضمیر تعظیم, ضمیر تعظیم. اور نون الف نا کا جب کہ اس نا سے مراد اللہ تعالی ہو تو پھر اس نون کو بھی کہتے ہیں نون تعظیم. جیسے آپ نے ایک نون نسوہ پڑھا ہے نا کہ جو جمع مؤنث کے دو سیغوں میں آخر پہ, دو سیغوں کے آخر پہ نون آتا ہے اس کو نون النسوہ کہتے ہیں, تو گرامر والوں نے نام رکھ لیا. اس طرح سے آتینا کی جو جمع متکلم کی نون الف نا ضمیر مرفوع متصل ہوتی ہے, اس نون کو نون تعظیم کہتے ہیں, مگر اس وقت جب کہ یہ اللہ تعالی کے لیے ہو, کیونکہ یہ کسی دوسرے کے لیے بھی ہو سکتی ہے. تو آتینا میں یہاں ضمیر اللہ تعالی کے لیے ہے, اس کو یہاں کہیں گے ضمیر تعظیم, یا آتینا کا نون نون تعظیم ہے. ہم نے دیا, لقمان مفعول ہے, آتا کے دو مفعول ہوتے ہیں, ایک یہ لقمان ہے دوسرا آگے ہے الحکمت. ہم نے دی لقمان کو حکمت, لقمان غیر منصرف ہے ورنہ یہاں لقمانن آنا چاہیے تھا اگر مورب ہوتا تو, ولقد آتانا لقمانن, لیکن یہ چونکہ مورب نہیں ہے غیر منصرف ہے, نصب میں زبر آئی. ولقد آتینا لقمانا, ہم نے عطا کیا بے شک ہم نے دی لقمان کو الحکمہ دانائی. حکمت کا ترجمہ حکمت بھی کیا جا سکتا ہے, وسیع لفظ ہے, ہے کاف میم, حکم یحکم حکم دینا فیصلہ کرنا, زیادہ فیصلہ کرنے کے معنوں میں یہ آتا ہے. اور اس طرح سے حکمت کے بنیادی معنی بنتے ہیں فیصلہ کرنے کی قوت, دانائی. انہوں نے ترجمہ عقل مندی کیا ہے, وہ بھی دانائی کے لیے ہی لفظ ہے. ہم نے لقمان کو دی دانائی, عقل و دانش. یہ اللہ تعالی مختلف بندوں کو مختلف مقدار میں دیتا ہے, کسی کو زیادہ دیتا ہے, یہ بھی اس کا کرم ہوتا ہے, کسی کو محروم رکھتا ہے. انشکر للہ, یہ جو انے ہے یہ اصل ہے ان, ان عموماً مضارے کے شروع میں آتا ہے اور اس کا معنی ہوتا ہے کہ, ان یشکرا کہ وہ شکر کرے مثلاً ہوتا تو یوں بن سکتا تھا مضارے کے ساتھ. یہ ان جو ناصب ہوتا ہے اور جس کے معنی ہوتے ہیں کہ اور لام کہ کا معنی دیتا ہے, پھر ہم نے بات کی ہے کہ یہ بعض دفعہ مصدری معنی بھی دے جاتا ہے بشرط کے مضارے کے ساتھ ہو. مضارے اور ان مل کر وہ جو مضارے جس فعل سے ہے اس کا مصدر وہاں لگا دیں وہی معنی بن جاتا ہے, لیکن یہاں یہ بات نہیں ہے, نہ یہاں کے معنوں میں بھی نہیں ہے. ان کی ایک صورت ہوتی ہے جس کو کہتے ہیں ان مفسرہ, ایک تو ان ناسبہ ہے, ان مفسرہ وہ ان جو بات کو ذرا کھولتا ہے آگے چل کے تفسیر کرتا ہے ایک طرح کی. اس ان کے معنی عربی میں وہی ہیں جو ای کے ہیں, الف زبر یہ ای, جس کا ترجمہ کیا جا سکتا ہے یعنی کہ. ان معنوں میں یہاں ان تھا, نون کو آگے ملا دیا گیا, یعنی اس کو دانائی دی, یہ کہ اس بات کی دانائی دی کہ, دانائی کی وضاحت ہے, یعنی یہ دانائی دی ای یا آنی آئی ای جسے انگریزی میں کہتے ہیں, یہ ان وہ تفسیری ہے, کے والا نہیں ہے, ناسب نہیں ہے. انشکر یہ جو اشکر ہے یہ فعل امر ہے, نون ساکن کو اس کے ملانے کے لیے نون کو زیر دی گئی ہے اور اشکر کا جو حمزۃ الوصل ہے وہ لکھا رہ جاتا ہے, پڑھا نہیں جاتا. شکر یشکرو کا اب اردو ترجمہ اسی کے مصدر سے کر لیتے ہیں, شکر کرنا, اس کے کوئی اور معنی کرنے کی ضرورت نہیں ہے. صبر اور شکر اردو میں عام جانے پہچانے لفظ ہیں عربی کے ہی. عربی میں اگر اس کو مزید سمجھائیں تو پھر معنی شکر کا اور صبر کا وہ پھر وضاحت میں آئے گا, صبر کے مقامات کیا کیا ہوتے ہیں, شکر کے تقاضے کیا کیا ہوتے ہیں. اس میں یہ آتا ہے شکر میں کہ اگر مجھے کوئی نعمت کوئی آدمی دیتا ہے, کوئی تحفہ دیتا ہے, تو میں اس کو اس طریقے پر لوں یا خرچ کروں جس سے دینے والے کی رضا مندی اور خوشی ظاہر ہو, یعنی اس کو خوش کرنے کے لیے. مجھے کوئی پین دے تحفے میں اور اس میں کوڑے پہ پھینک دوں تو یہ کفران ہوگا, ناشکری ہوگی کہ اس نے دیا تحفے کے طور پر اور میں نے اس کو ضائع کر دیا یا غلط جگہ پہ پھینک دیا. ان معنوں میں جب شکر اللہ کے لیے آتا ہے بندے کی طرف سے تو اس کا معنی یہ ہے کہ اللہ کی دی ہوئی نعمتوں کو اس کے حکم اور فرمان اور رضامندی کے مطابق استعمال کرنا اور خرچ کرنا. یہ تو بنتا ہے لفظی, ذرا لمبا ترجمہ. یہ تو شکر کی وضاحت ہوگی, جیسے صبر کے معنوں میں ثابت قدم رہنا, ڈٹے رہنا, اوسان پر قابو پانا وغیرہ بنتا ہے, لیکن ہم صبر کا لفظ استعمال کرتے ہیں. اس طرح سے شکر, شکر یشکر و شکر کرنا. اور یہ فعل عربی میں لام کے صلے کے ساتھ زیادہ تر استعمال ہوتا ہے, لیکن صلے کے بغیر ڈائریکٹ بھی استعمال ہوتا ہے. مثلا کہیں گے شکر اللہ, اس نے اللہ کا شکر کیا, اور یوں بھی کہہ سکتے ہیں شکر للہ, اس نے اللہ کا شکر کیا. یہ دونوں طرح, جیسے داخلہ اور داخلہ فی دونوں طرح استعمال ہوتا ہے, یہ بھی دونوں طرح استعمال ہوتا ہے. اور شاید قرآن کریم میں اشکرکم وشکر اشکرکم اشکرکم شاید نہیں آیا. بہرحال حدیث شریف میں تو آیا ہے کہ وَمَن لَمْ يَشْكُرِ النَّاسَ لَمْ يَشْكُرِ اللَّهَ, وہاں الہ کے بغیر, لے کے بغیر آیا ہے, جس نے بندوں کا شکر نہ کیا اس نے خدا کا شکر نہ کیا. قرآن کریم میں بھی شاید صلے کے بغیر وہ تو اذکرکم اذکرونی اذکرکم واذکرونی اذکرکم, لیکن شاید شکر میں ہو. بہرحال قرآن کریم میں شکر لے کے ساتھ, یہاں تو خاص طور پر لام کے صلے کے ساتھ آیا ہے, ورنہ یہ عبارت عربی میں ہو سکتی تھی انشکر اللہ, عربی کے لحاظ سے یہ درست ہوتا, لیکن یہاں لام کا استعمال ہوا ہے. معنی میں کوئی فرق نہیں ہوتا کہ تو اللہ کا شکر کر, اللہ کا شکر گزار رہ. اور تفصیل میں جائیں تو اللہ نے جو نعمتیں دی ہیں ان کو اسی کی مرضی اور منشا اور اس کی رضامندی کے مطابق استعمال کر, یہ نہیں کہ اس کے آنکھیں نے اس نے آنکھیں دی ہیں, ہاتھ پاؤں دیے ہیں اور وہ اسی کی نافرمانی میں ہی استعمال کیے جائیں. تو اس کے لیے لفظ کفر یکفر آتا ہے. ہے تو حرف جار, حرف الجر ہے, مگر حرف جر ہی تو فعل کا صلہ بنتے ہیں نا. انگریزی میں پریپوزیشن کی یہی پوزیشن ہوتی ہے نا, انگریزی میں ورب کے ساتھ پریپوزیشن مل کر مختلف معنی دیتے ہیں. پٹ آن, سر پر رکھ لی اوپر ٹوپی, پٹ آن, پٹ آف او ڈبل ایف آف اتار دی, پٹ آؤٹ آگ بجھا دینا. اب لفظ تو وہی پٹ ہے, اور ان اور آؤٹ اور آف اس سے اس کے معنی بدل جاتے ہیں. عربی میں بھی آپ ڈکشنری دیکھنی شروع کریں تو آپ کو پتہ چلے گا کہ عربی افعال کے ساتھ یہ آٹھ جو صلے ہیں نا, بے لے کاف نہیں آتا اس میں, اور پھر یا دو حرفی فی من ان, یا تین حرفی الا الا, यही आठ हैं जो वर्ब्स में बीसियों और सैकड़ों मायनों पैदा कर देते हैं, और इनको याद रखना बड़ा मुश्किल होता है, खासतौर पर वहां जहां फेल के साथ सिले लगने से मुख्तलिफ माना बल जाते हो। तगैर तो कोई नहीं है, शकर ले शुक्र करना बस, शकर लिल्लाह व शकर अल्लाह दोनों तरह इस्तेमाल हो सकता है। वश्कुर लिल्लाह तू अल्लाह का शुक्र कर, यहां इन्होंने शुक्र का तर्जमा किया हक मान अल्लाह का, ये एक अच्छा बामुआवरा तर्जमा है, यानी तू ये मान के अल्लाह का तुझ पर हक है, यह हक मानना किसी का ये एक मुहावरा है इस तरह से, यानी उसके हक को समझना और उसके मुताबिक अमल करना, इसलिए इन्होंने तर्जमा किया तू हक मान अल्लाह का। आप लफ्जी तर्जमा कर सकते हैं शुक्र गुजार रह अल्लाह का, शुक्र कर अल्लाह का, शुक्र गुजार बन अल्लाह का, उसने जो तुझे नेमतें दी हैं उसको उसमें गलत इस्तेमाल ना कर। आगे फरमाया वमन यशकुर फइन्नमा यशकुरु लिनफ्से, और जो कोई भी शुक्रगुजार बनेगा शकरा यशकुरु, मन यहां शर्त का आया है, याद रखिए अस्माए इस्तफहाम और अस्माए मौसूला यही अस्माए शर्त होते हैं, इनका मौसूला का एक और इस्तेमाल भी होता है जो के जिन्होंने के इस तरह से, और अस्माए इस्तफहाम जो कौन कहां इस तरह से आते हैं, यही बाज दफा इसमें शर्त के तौर पर इस्तेमाल होते हैं, अस्मा उस शर्त उनमें शर्त का मफहूम होता है, यहां मन शर्तिया है सिर्फ मौसूल नहीं, और इस वजह से जब वो शर्तिया है तो उसमें ज्यादा अमूम पा जाता है, जो कोई भी के यूं भी तर्जमा कर सकते हैं, और चूंकि वो शर्त का मायना है इसलिए शर्त की वजह से मुजारे मजजूम हो गया है, शकर यशकुरु यशकुर बन गया है, जैसे इन यशकुर अगर वो शुक्र करेगा, मन यशकुर जो कोई भी शुक्र करेगा, ये यूं तर्जमा होगा, शकर यशकुरु का मुजारे मजजूम हुआ है मन शर्तिया की वजह से, जब इस तरह से इसमें शर्त आए तो जुमला शर्तिया एक बनता है। जुमला शर्तिया के दो हिस्से होते हैं, एक होता है बयान शर्त, एक होता है जवाब शर्त। एक में शर्त बयान की हुई होती है, हर्फे शर्त इसमें शर्त और साथ कुछ और इबारत मिलके वो बनेगा बयान शर्त, उसमें शर्त बयान की हुई है, उसके बाद आगे उस शर्त का जवाब आता है जिसको जजा भी कहते हैं अरबी नहव की इस्तेलाह में, शर्त और उसकी जजा, शर्त या जवाब शर्त, बयान शर्त जवाब शर्त। जवाब शर्त पर कोई न कोई ताकीद का लफ्ज आता है या लाम जबर ला आता है, लाम जबर ला अमूमन कोई कसम वगैरह के जवाब में आता है, लेकिन कभी कभी शर्त में खुसूसन लौ की जवाब में लौ ला लौ अगर के मानों में आए तो इसकी जवाब शर्त पर फे आती है। यहां जो फ इन्नमा है फा, ये वही फा है जो जवाब शर्त के शुरू में आती है, इसको फाए राबता भी कहते हैं, राबता की फा, यानी जो पिछले और अगले जुमले में बयान शर्त और जवाब शर्त में एक रब्त पैदा करती है, इसलिए इसको फाए रब्त भी कहते हैं। फइन्नमा पस, बात यह है कि इन्नमा शायद पहले बयान हुआ है, इन्ना तो आप पढ़ ही चुके हैं, बेशक के मानों में होता है, इसके साथ मा लगे तो इस मा को कहते हैं माए काफा, मा काफा, मा ए नहीं मा काफा, काफा मा, کافہ کے لفظی معنی روک دینے والی، کف یا کف روک دینا، ما حرف ہے مؤنث ہے اس لیے کاف ان کی بجائے اسے کافت ان کہیں گے، یہ ما کافہ ہے روک دینے والی ما ہے، اور روک دینے والی اسے اس لیے کہا گیا ہے کہ انا اور انا کے پیچھے لگے تو انا اور انا کا عمل ختم کر دیتی ہے، اب انا کے بعد اگلا آنے والا لفظ وہ نصب میں نہیں آتا، یا یہ ہے کہ انا ما کے بعد فیل بھی آ سکتا ہے کیونکہ صرف انا کے بعد تو فیل نہیں آ سکتا، یہ گویا کہ انا کے عمل کو روک دیتا ہے، اور معنی لفظی تو اس کا بنتا ہے بے شک وہ جو کہ یوں کر لے، لیکن کیونکہ یہ اکٹھا ایک لفظ بن جاتا ہے اس میں ایک حسر اور تحدید کے معنی پیدا ہو جاتے ہیں، معنی وہی کرتے ہیں بے شک کے، لیکن صحیح اس کا جو مفہوم ہے وہ یہ ہے کہ بات اس سے زیادہ نہیں، اسی لیے اس کا ترجمہ فارسی میں مثلا شاہ ولی اللہ اکثر کرتے ہیں جزین است کے، بات سوائے اس کے کچھ نہیں کہ، یہ معنی کرتے ہیں، یعنی حقیقت بس اتنی ہی ہے اس سے نہ کم نہ زیادہ، تو اس لیے حقیقت کو محصور کر کے بیان کرنا کہ حقیقت تو پھر اتنی ہی ہے، سچ تو یہی ہے، یہ اس کا معنی ہوتا ہے، لیکن اتنا معنی کرنے کے بجائے یہاں صرف تو سے ترجمہ کر دیا ہے، وہ تو کا ترجمہ تو فے سے ہوگا، جو فإنما ہے شرط کے جواب میں جب آتا ہے تو اردو میں تو لگتا ہے، اگر محنت کرے گا تو کامیاب ہوگا، تو وہ فا کا ترجمہ تو ہے، انما کا ترجمہ نہیں کیا، بلکہ کم از کم بے شک کرتے تو بھی ضروری تھا، لیکن وہ بھی نہیں کیا، اکثر جگہ پر انما کا ترجمہ صرف انا کی طرح کیا جاتا ہے، کیونکہ معنی وہی ہوتا ہے، صرف اس میں ما کے آ جانے سے اس میں کچھ گرامیٹیکل چینج یہ آ جاتی ہے کہ اب اس کا حرف مشبہ بالفعل کا عمل ختم ہو جاتا ہے، معنی اس کا حرف مشبہ بالفعل والا رہتا ہے لیکن اس کا عمل ختم ہوتا ہے، تو یہاں نہیں کیا ترجمہ، پس اس نے تو یشکرو وہ شکر کرتا ہے، یہاں دیکھیے رفع میں آیا ہے فعل اصلی حالت میں، کیونکہ یہ جملہ آیا جواب میں فیشکرو، یہ اگر انما نہ آتا اور جواب شرط میں صرف مضارع ہوتا تو پھر یہ بھی یشکر ہو جاتا، فمن یشکر یشکر لنفسہ، انما کو نکال دیں تو پھر یشکر ہی بنانا پڑے گا، اشکر اور آگے کوئی فعل امر کے جواب میں بھی آتا ہے اور شرط کے جواب میں، مضارع کے بعد مضارع ہی جواب میں آ رہا ہو تو وہ مضارع بھی مجزوم ہوتا ہے، لیکن انما کے لگنے سے وہ جو عمل تھا جزم والا وہ ختم ہو گیا، اسی لیے فعل مضارع بغیر جزم کے آیا ہے، تو جو اس نے شکر کیا اس نے تو شکر کیا لنفسہ، اب یہاں ترجمہ کرے شکر لے کا میں نے کا شکر ادا کرنا تو میں نے کر بنتا ہے اس نے تو اپنے آپ کا شکر ادا کیا، بظاہر تو یہ معنی ہونا چاہیے شکر لنفسہ اپنی ذات کا شکر ادا کیا، لیکن یہ تو کوئی معنی نہیں بنتا، اس لیے یہاں لے برائے اور لیے کے معنوں میں ہے، تو اس نے شکر کیا اپنی ذات کے لیے، یعنی عبارت یوں ہے وَمَن يَشْكُرِ اللَّهَ فَإِنَّمَا يَشْكُرُ اللَّهَ لِنَفْسِهِ، جو شکر کرتا ہے اللہ کا تو شکر کرتا ہے اللہ کا اپنی ذات کے لیے، کیونکہ شکر کے سلے کے طور پر لے تو پھر تو معنی یہ ہو جائے گا کہ وہ اپنی ذات کا شکریہ ادا کرتا ہے، یہ معنی تو ٹھیک نہیں بنتا لگتا، اس لیے یہاں لے یشکرو کے سلے کے طور پر نہیں ہے، اور جہاں پہلا ہے اشکر للہ وہاں اس لیے نہیں کہ وہ شکر اللہ کے کام آئے گا، وہاں شکر للہ ہے اللہ کا شکر ادا کرنا، यहां यशकुर में शुक्र अदा करने का माना अपनी जगह हो गया, और ली नफ से ही ले आर से जर नफ्स उसका मजरूर ही फिर मुदाफिल है अपनी जात, नफ्स मैंने जात। और अगर नफस कहें फे की जबर से तो उसका मायना सांस होता है और उसकी जमा अनफास आती है। कुरान करीम में अनफास नहीं आया, नफूस आया है नफ्स की जमा। नफासा से फेल भी मुख्तलिफ इस्तेमाल होते हैं, लेकिन तनफ्फसा सांस लिया ये कुरान करीम में इस्तेमाल हुआ है। तो नफ्स मैंने जात, और ये ताकीद के लफ्जों में से भी है, जब आप पढ़ेंगे ताकीद का बयान तो उसमें आएगा ये कि नफ्स लगाकर फिर एक जमीर साथ लगाई जाती है, लेकिन यहां ताकीद के मानों में नहीं है। वो वहां ताकीद होती है जैसे कहें जा अज़ैदुन नफ्सुहु, जैद खुद आया, राए तो ज़ैदन नफ्सहु, मैंने खुद जैद को ही देखा, वहां नफ्स ताकीद के तौर पर इस्तेमाल होता है, यहां उन मानों में नहीं। नफ्स मैंने जात, शख्स, पर्सन, उसने अपनी जात के लिए शुक्र किया। शाह साहब ने तर्जमा किया जो हक माने अल्लाह का तो मानेगा अपने भले को। ये जो को किया है एक तरह का उसका तर्जमा ले का है, के लिए की बजाय को, अपने भले को मानेगा, यानी अगर उसने अल्लाह का हक माना तो इसमें भला उसी का है। वमन काफरा, और जिसने की नाशुक्री, काफरा का माना नाशुक्री करना भी होता है, इनकार करना भी होता है। काफरा यकफुरो कुफ्रन, इसका माना होता है इनकार करना, और अमूमन ये बे के सिले के साथ आता है, कफरा बे, कफरा बिल्ला है, उसने अल्लाह का इनकार किया, कुफ्र किया अल्लाह से। और जब नाशुक्री के मानों में आए तो अमूमन बे का सिला नहीं आता, डायरेक्ट मफूल आता है। कफरा नेमत अल्लाह है, उसने अल्लाह की नेमत का इनकार किया, और इसका मैंने नाशुक्री की। इस सूरत में मसदर कुफरान आता है, कफरा यकफुरु कुफरानन, कुफरान मैंने नाशुक्री, और कफरा यकफुरु कुफरन कुफर करना इनकार करना। यहां कफरा फेल आया है, इसका मैंने काफिर होना भी हो सकता था, वमन कफरा जो काफिर हो गया जिसने इनकार कर दिया, लेकिन बात यह है कि यहां शुक्र के साथ आया है लफ्ज, इसलिए यहां वो कफरा यकफुरु कुफरानन के मानों में आया है। और जिसने की नाशुक्री, शाह साहब ने अगरचे किया, और जो मुनकर होगा, मुनकर से मुराद है यानी अल्लाह की नेमत का मुनकर हुआ, उसके हक अदा करने का, जो ऊपर किया ना हक माना उसके मुकाबले पर है, हक का मुनकर हुआ, ये न माना कि अल्लाह का मुझ पर हक है बल्कि उस हक का इनकार किया, इन मानों में इन्होंने मुनकर होगा के साथ तर्जमा किया है। असल में ना, और जो करेगा नाशुक्री, और फ़इन्ना अल्लाह, अब यहां देखिए मन यहां भी शर्ती आया, मगर ये मन माजी से पहले आया इसलिए इसने कोई अमल नहीं किया, मैं यकफुर नहीं कहा, मन काफर, जो कोई करे। हां अलबत्ता शर्त की वजह से माजी का तर्जमा भी मुस्तकबिल में होगा, क्योंकि शर्त माजी पर नहीं होती, इसलिए तर्जमा होगा जो कोई कुफर करेगा, जो कोई नाशुक्री करेगा, जो कोई मुनकर होगा, यूं तर्जमा मुस्तकबल में किया गया है शर्त की वजह से। फ़ैन अल्लाह, ये भी फा राबता है जो जवाब शर्त के शुरू में आती है, तो पस, इन अल्लाह इन आरफ मुशब्बा बिल फेल है, और अल्लाह उसका इसमें मंसूब है, पस बेशक अल्लाह ताला, तो अल्लाह ताला तो खबर है आगे, गनीयुन हमीदुन, दो सिफते हैं, दो खबरें हैं, फ़इन अल्लाह गनीयुन, अल्लाह गनी है, फ़इन अल्लाह हमीदुन, अल्लाह हमीद है। دونوں فعیل کے وزن پہ ہیں. غنی غین نون یہ مادہ سے ہے، اگرچہ غین نون واو بھی ڈکشنریوں میں لکھا ہوتا ہے، لیکن اگر کیونکہ غنا یا غنو ناصرہ سے بھی وہ معنی وہی بے نیاز ہونے کا ہی لیتے ہیں. اس کی صورت یہ ہے کہ اگر یہ واوی ہے بھی تو یہ رویہ کی طرح استعمال یہی ہوتا ہے، سمیہ سے آتا ہے غنی یا غنا، جیسے راضوا کا راضی یا رضا بنتا ہے، یہ غنی یا غنا ہوتا ہے. اس کے معنی اصل بنتے ہیں بے نیاز ہونا، اس کی ضرورت محسوس نہ کرنا کسی چیز کی. مثلاً اس کا مصدر آتا ہے غنان، غنی یا یغنا غنان، نون یہ لکھ کر اوپر دو زبریں، جیسے ہدن ہے اس طرح سے غنی یا یغنا غنان. تو اس کے معنی بے نیاز ہونا اور امیر ہونا بھی ہوتا ہے. اس سے فعیل ہے غنی یون، دو یہ مل کر لفظ بنتا ہے غنی یون. اس کے معنی امیر، جس کے پاس بہت مال دولت ہو، یہ بھی معنی ہوتا ہے. اور چونکہ مال و دولت میں یہ معنی نکلتا ہے، مفہوم بے نیاز ہونا، کسی کا محتاج نہ ہونا، کسی کی ضرورت نہ رکھنا، ان معنوں میں یہ اللہ تعالیٰ کی صفت کے طور پر آیا ہے. تو یہاں انہوں نے ترجمہ کیا ہے بے پرواہ ہے، یعنی اس کو کسی کی پرواہ نہیں. ویسے یہ لفظ اردو بھی اپنے معنی بدلتی رہتی ہے. آج سے اگر 100 سال پہلے بے پرواہ ہے، پنجابی میں تو اب بھی کہتے ہیں بے پرواہ اللہ، لیکن اب بے پرواہ کا شاید کچھ یہ سینس بھی ہو جس کو کسی کی پرواہ نہ ہو، مرتا ہے تو مرے، بیماری میں تڑپتا ہے تو تڑپے، اس کو نہ کوئی اس کا دکھ ہو نہ درد ہو، کوئی پرواہ نہیں. اور اب تو بے پرواہ یعنی اپنی ڈیوٹی کی پرواہ نہ کرنا، ان معنوں میں بھی استعمال ہوتا ہے. لیکن معلوم ہوتا ہے کہ اس زمانے میں یہ اردو میں یہ لفظ بے پرواہ ان معنوں میں استعمال ہوتا تھا جو کسی کا محتاج نہ ہو. پرواہ میں نے محتاجی کے معنوں میں تھا، یہ نہیں کہ اس کو وہ انڈیفرنٹ ہے تمہارے سے، تمہاری مصیبتوں سے اور تمہارے چیزوں سے. پھر تو بے پرواہ ان معنوں میں بھی ہونا چاہیے کہ ہمارے برے اعمال سے بھی، لیکن وہ غنی ان معنوں میں ہے کہ ہمارے نیک اعمال کی اس کو ضرورت نہیں ہے، وہ محتاج نہیں ہے کہ ہمارے نیک عملوں سے وہ پھر اس کی تعریف نہیں ہوگی تو بیچارہ پریشان ہوگا، نعوذ باللہ، ایسی بات نہیں ہے. ان معنی میں غنی ان کا معنی کیا گیا ہے بے پرواہ، بے نیاز کر لیں ترجمہ، کہ اس کو کسی کی محتاجی نہیں، وہ کسی کی تعریف کا محتاج بھی نہیں، اور اس لحاظ سے وہ غنی ہے، بے نیاز ہے. لیکن غنی ہونے کے ساتھ ہی وہ حمید بھی ہے. حمید کے معنی جس میں ساری تعریف والی باتیں موجود ہوں، حمد یحمد سے یہ باب فعیل کا وزن پر صفت مشبہ ہے، جس میں ہر وقت ہر جگہ ہر زمانے میں حمد کا کوئی پہلو پایا جاتا ہو وہ حمید ہے. محمود اس میں مفعول ہے، لیکن اس میں ہر وقت اور ہمیشہ کی حمد کی سینس نہیں ہوتی. حمید میں یہ سینس ہے کہ اس میں حمد کا پہلو یا وجہ حمد کی یا حمد والی شے ہر وقت ہمیشہ ہر زمانے میں موجود ہے. اس لحاظ سے حمید کا ترجمہ کیا گیا ہے ساری تعریفوں والا، یعنی وہ یہ محمود ہی کے معنوں میں ہے. فعیل بمعنی مفعول آتا ہے، محمود ہی کے معنوں میں ہے، لیکن اس سے زیادہ وسعت ہے اس میں. اب محمود میں نے بھی جس کی تعریف کی گئی یا تعریفوں والا، اور حمید کا معنی بھی وہی ہے، لیکن حمید میں زیادہ دوام اور پائیداری اور لزوم کا معنی ہے کہ یہ صفت اس کے ساتھ ہمیشہ اور ہر جگہ اور ہر زمانے میں رہتی ہے. اس سب تعریفوں والا وہی معنی لے لیا ہے الحمدللہ کے معنوں میں، کہ وہ ساری تعریفیں اس میں ہیں، ساری خوبیوں والا ہے، और इसके बावजूद कि वो बेनियाज है, उसको किसी की परवाह नहीं। वह इस काल यानी उस नाशुक्री से खुदा का कोई नुकसान नहीं होगा, वो गनी है इस बात से कि कोई उसका शुक्र करता है या नहीं करता, और इसके बावजूद वो सारी अच्छी सिफात वाला है, जरूरी नहीं कि मुनकर नेमत को फौरन पकड़े। कुरान करीम में ये दूसरी जगह मजमून बनाया है, आया है कि वैन तकफुरु फैन अल्लाह नहीं वो आता है वैन तशकुरु यरदहु लकुम, इन तकफुरु फैन अल्लाह गनीयु अनकुम वैन तशकुरु यरदहु लकुम, गालबन ऐसे अल्फाज हैं अगर मैं भूल नहीं रहा सूरह ज़ुमर में, कि अगर तुम अल्लाह की नाफरमानी करोगे तो वो तुम्हारे से बेनियाज है। हाँ अलबत्ता कि अगर तुम शुक्र करोगे तो फिर वो राजी होता है, उसको पसंद करता है। वैन तशकुरु यरदहु लकुम, वो शुक्र को पसंद करता है, और अगर कोई शुक्र ना करे कुफरान नेमत करे तो अल्लाह ताला को इसकी परवाह नहीं, उसका कोई इससे नुकसान नहीं होता। वैन तकफुरु फैन अल्लाह गनीयुन्नकुम वैन वला यरदा लिइबादिहि अलकुफ्र, यूं आता है, और वो राजी नहीं होता अपने बंदों से कुफ्र पर, यानी नाशुक्री को पसंद नहीं करता। तो गनीयुन हमीद ये उस नाशुक्री के मानों में के साथ इसका ताल्लुक है कि नाशुक्र गुजारी करने से, कुफरान नेमत करने से अल्लाह का कुछ नहीं बिगड़ता, अपने लिए ही नुकसान होगा। वइज़ क़ाल लुक़मान लिबनिही, ये वाइज जो है ग्रामर में इसकी अच्छी खासी लंबी चौड़ी तफसील और तफसील बयान की जाती है। वाओ मैंने तो है और इज जब के लिए इसका तर्जमा किया जाता है, जब के ये इज अमूमन दो फेल हैं जब के मानों में आते हैं अरबी में, इजा और इज। इजा मैंने भी जब किया जाता है और इज मैंने भी जब ही किया जाता है, लेकिन दोनों की यूजेज में फर्क है। इज किसी गुजरे हुए वक्त की किसी खास जगह की तरफ इशारा होता है, यानी मुहद्दद कोई वक्त है, फलां वक्त से जब बात करनी हो तो माजी के किसी खास नुक्ते पॉइंट जो वक्त का है उसकी तरफ इशारा होता है। मुहद्दद एक तरह का वक्त ये जाहिर करता है जिसकी लिमिट गोया कि कोई है, जब मैंने ये कहा था, जब उन्होंने ये कहा, यानी जिस वक्त। और इजा में अव्वल तो माजी का माना कम होता है, कहीं कहीं अगरचे होता है, लेकिन उसमें गैर महदूद वक्त का तसव्वुर होता है, जब वो आएगा, जब ऐसा होगा। उसमें उल्टा इजा के साथ माजी का तर्जमा भी मुस्तकबल में करते हैं, क्योंकि उस इजा में अमूमन शर्त का मफहूम पैदा होता है, इसलिए जब वो आएगा। और जब वो आया, जब वो आया की बात जब करे तो फिर वो इज होना चाहिए, या फिर लम्मा आता है तो इज के मैंने किसी गुजरे हुए वक्त की तरफ इशारा होता है। इसके बाद मुजारे भी आ सकता है, माजी भी आ सकता है, बल्कि इज के बाद मुजारे आए तो उसका तर्जमा भी माजी से करते हैं। वह इज यकूलो वह इज तकूलो, जब तू कह रहा था, यू तर्जमा इज के साथ मुजारे का भी माजी में हो जाता है, और इजा के साथ माजी का तर्जमा भी मुस्तकबल में होता है। ये आगे आगे जहां जहां इस्तेमाल आएगा फिर हम मजीद पॉइंट आउट करेंगे। इज जब के, अब इसमें किसी गुज़श्त वक्त की तरफ इशारा होता है ना। भी एक चीज ये कहते हैं कि इज ज़र्फ होता है, जैसे कबल बाद वगैरह ज़र्फ है ना, वो कहते हैं इज भी ज़र्फ है, जब का मायना देता है, और ज़र्फ हमेशा मुज़ाफ़ होके इस्तेमाल होता है अरबी में, तो वो कहते हैं इज भी मुज़ाफ है। अब देखिए यहां बज़ाहिर मुज़ाफ़ मुज़ाफ़ इलैह वाली बात कोई नहीं, लेकिन सिर्फ इस वजह से कि इज ज़र्फ है, ग्रामर वाले कहते हैं इस जर्फ है, इसलिए इसके बाद अगला जो जुमला शुरू हो रहा है क़ाल लुक़मान लिबनी, ये सारा मुज़ाफ़िले हो गया। ये बात आम ग्रामर के लिहाज से समझ में आने वाली नहीं है। टेक्निकल वजह से दुरुस्त है कि इस जर्फ है और जर्फ मुज़ाफ़ हो के आता। और याद करो उस वक्त को जब के, ये फिर इसके साथ मिलाते हैं, कहते हैं कि इज से पहले, चूंकि ये जर्फ है लिहाजा कोई वर्ब आना चाहिए जो उस जर्फ को मुतय्यन करे, और वो अमूमन कहते हैं उज़कुरु उज, उस वक्त को जब के। असल में यूं समझे कि इज का तर्जमा ही होता उस वक्त को जब के, उस वक्त की बात है जब के, उस वक्त को जब के, और जब को लगाए तो मैंने होगा उस वक्त को याद करो जब के। इसलिए इस इज से पहले नावी कहते हैं कि एक फेल माजूफ होता है जिसका असल में ये जर्फ बनता है, और वो उज़कुरु उज़कुर ये कोई वर्ब माजूफ है, याद करो उस वक्त को जब के। हालांकि उर्दू में अगर जब तर्जमा करें या जब के, तो फिर कोई फेल लगाने की जरूरत नहीं रहती जब के साथ। जब उसने ये कहा था, जब के उसने ये कहा था, इसके साथ कोई फेल लगाने की जरूरत शुरू में नहीं, लेकिन अरबी वाले कहते हैं कि जरूरी है जब के पहले कोई फेल होना चाहिए। याद करो जब के, याद करो उस वक्त को जब के। अब हम उर्दू में यूं तो तर्जमा नहीं कर सकते, और उस वक्त को जब के लुकमान ने कहा, यूं करें तो फिर हमें उर्दू में भी कोई फेल लगाना पड़ेगा, क्योंकि वह इसका तर्जमा करें और उस वक्त को जब के, तो फिर तो लगाना पड़ेगा उस वक्त को याद करो। लेकिन उर्दू में सिर्फ जब से काम बन जाता है, अरबी में भी बन जाता है, लेकिन ग्रामर वालों की अपनी फनी बात जरूरियात है या क्या, वो कहते हैं इससे पहले एक फेल है जिसका ये जर्फ है, और याद करो उस वक्त को जब के। काला कहा, और जब कहा सीधा तर्जमा तो यही बन सकता, और जब कहा लुकमान ने, लुकमान यहां फायल है काला का, लिबन ही अपने बेटे से कहा, इब्न की बात हो चुकी है, बेनून वाव मादा से है, बिन वन और फिर बिनुन और इब्नुन, और इसीलिए इसके पहले हमजा वसल का होता है, क्योंकि मादा बेनून वाव है, अले बेनून मादा नहीं है, इसलिए इसको ले इब्न ही नहीं पढ़ेंगे, बल्कि लाम को बे से मिलाएंगे, हमजतुल वस लिखा रह जाएगा, पढ़ा नहीं जाएगा। लिब्न ही अपने बेटे से, क़ाला के बाद लाम का सिला लगता है उस मफ़ऊल पर जिससे बात की जाए, जो बात कही जाए उसके पर किसी सिले की जरूरत नहीं होती। मसलन आप अरबी में कहेंगे क़ाला हू, क़ाला हू का मना उसने वो बात कही, हू से उस बात की तरफ इशारा है जो उसके मुंह से निकली, जैसे कहें क़ाला हाज़ा उसने ये कहा, क़ालल क़ौला उसने बात कही, क़ाला का मफ़ऊल आएगा क़ालल क़ौला, लेकिन क़ाल लहू इसके मैंने उसने उस आदमी से बात की। तो यहां ये लाम चाहे तो इसको यूं कह सकते हैं कि जार मजरूर मुतालिक फेल है, यानी क़ाला की वजाहत करता है, उस फेल के मुतालिक है, उसकी वजाहत करता है कि किससे कहा, और चाहे तो क़ाला का इसको दूसरा मफूल कह दे। वैसे ये क़ाला का दूसरा मफूल कहा नहीं जाता, क़ाला उन अफ़ाल में से नहीं है जिनके दो मफूल लाजमाना है आता की तरह। जब लुकमान ने कहा अपने बेटे से, इब्ने ही, ये जो यहां ही आई है ये वही है जो होवा की दूसरी शक्ल आपने पढ़ी है, हु हु हे ही हो, ये सारी शक्लें इसकी हैं, इनका ग्रामर से कोई ताल्लुक नहीं, नाव से कोई ताल्लुक नहीं। इस हो से पहले जो लफ्ज आते हैं, ये साकिन हो, जेर हो, जबर हो, कोई और हर्फ साकिन हो, उसकी बिना पर अरब लोग इस हु की आवाज में चेंज करते रहते हैं। मसलन पहले जबर वाला हर्फ आ जाए तो कहेंगे लहू, फिर लहो नहीं कहेंगे, पहले साकिन आ जाए, मिन हो, अब हु नहीं कहेंगे, मिन हो। पहले जेर आ जाए तो बेहो नहीं कहेंगे, बेही कहेंगे। पहले साकिन ये आ जाए तो फिर हे जेर हे बोलते हैं, आलय हे, इलय हे। ये हे, ही, हो, हु, चार शक्लें बनती हैं, और ये सिर्फ उससे पहले वाले हर्फ पर अरब लोगों के मुंह से यूं लफ्ज निकलता है, उसके बरक्स भी निकल सकता है। मसलन अलै हिम आपने सूरत अल फातिहा में पढ़ा, ये अलै हुम भी हो सकता है, पढ़ा गया कि रातों में, बल्कि अलै हे मुंह भी पढ़ा जाता है। मीम को पेश दे के आगे वाव बढ़ा लेते हैं, अलै हे मुंह, कुरान करीम में किरातों में इस तरह से आता है, वर्ष वगैरह में अलैहिम के बाद आगे कोई मद वाला हर्फ आ रहा तो अलैहिमु ही पढ़ते हैं। तो वो दूसरी सूरतें भी हैं, लेकिन ये कि हमारे यहाँ जो किरात है इसके मुताबिक ये है। वैसे हमारे यहाँ इस किरात के खिलाफ भी लफ्ज हैं, एक जगह अलैहुल्लाह आया है, हालांकि हर जगह अलैहे है, लेकिन एक जगह कुरान मजीद में आहदा अलैहुल्लाह वो हे के साथ आया। तो वो अरबों के मुख्तलिफ कबाइल के बोलने का तरीका है, हिजाज की बोली के मुताबिक गालबन ज्यादा है ये जो हमारी हफ्स की किरात है। वेज़क़ाल लुकमान लिबनिही, और याद कीजिए उस वक्त को जब लुकमान ने अपने बेटे से कहा, वेज़क़ाल लुकमान लिबनिही, और जब लुकमान ने अपने बेटे से कहा, इब्न की हमने बात की थी, और यहाँ एक बात काबिल जिक्र है, बाज़ दफ़ा मैं कोई ऐसी बात कह जाता हूँ मुझे बाद में ख्याल आता है कि शायद गलत बात मुंह से निकल गई थी। आज मैंने फिर इस इब्न आगे या बुनैया आ रहा था तो डिक्शनरियों में देखा तो मालूम हुआ कि इसका मादा बे नून वाओ की बजाय बे नून ये लिखा गया है, खुसूसन अलकामुस अलमुहीत जो फिरोज आबादी की बड़ी मशहूर डिक्शनरी है, और उसमें वो वाओ और ये वाले मादों का एक ही बाब उसने रखा है, और कोई मादा अगर वावी है तो वो फिर वो लिखता है वाओ, अगर याई है तो ये लिखकर फिर आगे मादे की बात करता है, अगर वावी याई दोनों इस्तेमाल होते हो तो फिर वाओ ये अलग अलग भी बयान करता है। उसमें भी मैंने देखा तो उसने इसको याई में बयान किया है, यानी बना यबनी बिना अन तामीर करना के सिलसिले मानों में है, और उससे ये लफ्ज बना है गोया के बेटा बाप की एक तामीर करदा इमारत के मफहूम उसमें ये आता है। लेकिन बावजूद याई लिखने के और बना यबनी गरब यजरब याई आएगा, लेकिन इससे जो इस्म बनाया है वो बुनुवत बनाया है, बुनुयत नहीं बनाया, वहां वाव आती है, और इससे शायद ये वावी भी हो या कम अज कम कहीं इस्तेमाल हो जाता हो, या वाव किसी और वजह से आ जाती है, क्योंकि जैसे हे ये मादा में कहीं कहीं वाव आ जाती है हयात हैवान वगैरह में, और कहते हैं कि मादा है ये ही है, बाज कहते हैं ये वाव है। तो इसमें मैंने उस बड़ी डिक्शनरी में देखा तो वो बेनून ये मादा से ही लिखा था। बहरहाल वो तो बिन, और मजे की बात है कि उसकी असल में भी लिखा है कि असल बिन युन या बिन वुन है, यानी वहां भी लिख दिया है वाओ, लेकिन मादे में लिखा है कि ये याई है। वाओ का कहीं कहीं आ जाना इस बात का सबूत जरूर है कि इसका मादा हो सकता है बेनून वाओ भी हो, लेकिन इस्तेमाल फिर याई के तौर पर होता हो, जैसे रे वाद वाओ है तो आम वो याई के तौर पर ही इस्तेमाल होता है। कहा अपने बेटे से, वह याज़ुहू, ये वाव जो है ये हालिया कहलाती है, हाल के माना देती है, इस हालत में कि या जबकि वो साथ ये काम कर रहा था। वाव आत्फा भी होती है, वाव कसम की भी होती है, और वाओ के और कई माना भी हो सकते हैं, वाओ इस्तीनाफ की भी होती है, बाज़ दफ़ा बिल्कुल नया जुमला वाज़ बरवा से शुरू होता है उसको इस्तीनाफ की वाओ कहते हैं, और वाओ हालिया भी होती है। हाल आपने पढ़ा होगा तीन तरह से आता है,
या तो नसब में नकरा और वो वाहिद या जमा हो, ये कुछ जमा और वाहिद में तो नहीं है कोई मुखालफत, लेकिन नकरा जरूर होता है और मंसूब होता है। जा राकिबन, जाऊ राकिबीना, वो सवार होकर आए। और दूसरा तरीका यह है कि आप मुजारे इस्तेमाल करें, आप कहें जा यरकुबो, वो आया सवार होकर। इस यरकुबो का भी मैना हाल वाला ही होगा। और तीसरी सूरत यह होती है जा वहुवा राकिबुन, यानी जुमला वाव के बाद होवा राकिबुन बना दे, मैंने इसका भी वही होगा, वो सवार होके आया। आया इस हालत में कि वो सवार था, यहां वही वाव है। वहुवा इस हालत में उसने ये बेटे से कहा, जबकि वो, यानी ये होवा की जमीर लुकमान के लिए है, बेटे के लिए भी हो सकती थी जबकि उसका बेटा बैठा था या सुन रहा था, लेकिन अगले लफ्ज से मालूम होता है कि यह होवा जमीर लुकमान के लिए ही आई है, मुब्तदा है, आगे है यऊज़ुहू, वो उसको वाज कर रहा था, नसीहत कर रहा था। वाज़ा यऊज़ु, पढ़ा है आपने, मिसाल वावी है, मुजार में वाव गिर जाती है, ज़रबैया ग़रीबों से आता है। वाज़ा यऊज़ु वाज़न व मौइज़तन, वो उसको नसीहत कर रहा था। ये कर रहा था का तर्जमा हाल की वजह से हम कर रहे हैं, वरना कान या आयो तो नहीं लिखा हुआ। इस हालत में कि वो उसको नसीहत करता है करेगा, यूं तो तर्जमा या आयो का सब हो सकता था, लेकिन हाल में मौजूद तर्जमा यही है कि वो उसको नसीहत कर रहा था, इसीलिए इन्होंने तर्जमा किया जब उसको समझाने लगा। जब यहां कोई इज वगैरह नहीं आया, लंबा नहीं आया, सिर्फ हाल की वजह से जब की सूरत में तर्जमा किया है, यानी उस हालत में या जब के उसको समझाने लगा। या अज़ुहू अच्छा तर्जमा है, यानी इब्तिदा की वाज की, हु की जमीर लुकमान के बेटे के लिए है। या बुनैया, ऐ बेटे, अब यहां फिर वही लफ्ज इब्नुन से ये आया है बुनैयुन। असल में ये तस्गीर है इब्नुन की, इब्नुन से तस्गीर बनेगी बुनैयुन, बुनैयुन, क्योंकि मादा याई है, और फिर दो ये मिलके बुनैयुन बनना चाहिए, ये बनता तो है यूं, या यानी बुनैयुन बच्चे, प्यार से कहना, और फिर इसके साथ या लगता है तो होना तो चाहिए था या बुनैयो, ऐ बेटे, प्यार से कहा जाए तो। लेकिन ये लफ्ज दो तरह इस्तेमाल होता है अरबी में, या बुनैया या बुनैये, जिस तरह से आगे कहीं आप पढ़ेंगे, अबुन के साथ या लगे तो या अबते या अबता, दोनों तरह आता है कुरान में, या अबते आया है। यहां जो ये कुरान में या बुनैये नहीं आया, या बुनैया आया है, ये वो तस्गीर वाली है, जब नाउन की तस्गीर बनाते हैं तो वो अमूमन फुआइलुन के वजन पर तस्गीर आती है। तो इब्नुन से बुनैयुन, अगर वावी होता तो बुनैयुन बनता, वो भी बुनैयुन ही हो जाता बार सूरत। तो ये ऐ बेटे, ये मुतकल्लिम की नहीं है कि इसका मैना करे ऐ मेरे बेटे, ये उसी तस्गीर में शद पैदा हुई है, क्योंकि फ़ाइलुन के वजन जब एक ये वो आई, एक लाम कलमा थी, दो ये इकट्ठी हुई, तो आपने पढ़ा है फी के बाद ये लगती है तो फिया, इला के बाद लगती है तो इलैया, अला के बाद ये लगती है मुतकल्लिम की तो अलैया हो जाता है, ये की शद और जबर। इस तरह से ये है या बुनैया, ऐ बेटे, या कर ले ऐ प्यारे बेटे, क्योंकि तस्गीर प्यार के लिए भी होती है और हकारत के लिए भी होती है, यहां प्यार ही के मानों में है ऐ बेटे। अगर बेटी को कहना हो ऐ प्यारी बेटी, तो बिंत की बजाय इसी की तानीस बना लेते हैं, या बुनैया, तो उसमें वो यूं आ जाता है। किसी ने अपनी बेटी को प्यार से मुखातब करना हो तो या बुनैया, फिर वो बुनैया में एक ते होती है, अगर जब वो वक्फ में गायब हो जाती है, या बुनैया यानी या बुनैया तो, ऐ प्यारी बेटी, और बेटे के लिए या बुनैया। ला तुशरिक बिल्लाह, है तू अल्लाह के साथ शरीक ना कर। शीन रे काफ, शरे का या शरा को बाब समय से सुलासी मुजर्रद का फेल आता है, और मस्दर उसका शरकन या शरकन होता है, शिर्क नहीं होता। ये और लफ्ज खास मानों में फिर ये शिर्क का लफ्ज आ जाता है। और शरक या शरक हो, शिरकतन व शरकन का मायना होता है किसी में शरीक हो जाना, हिस्सादार बन जाना। इसी से शिरकत बमाना कंपनी इस्तेमाल होता है आजकल अरबी में। बहुत से आदमी मिलके जो एक कारोबार शुरू करे तो शिरकत मैंने कंपनी, वो इसी शरक या शरकों से, शरकतन बल्कि एक उसका मसदर ही है। ये तो है मुजर्रद। अब इससे बाबे इफ़ाल से आता है फेल अशरका, युशरिकु इशराकन, और इसके माने होते हैं किसी को हिस्सेदार बनाना, शरीक बनाना। शरका युशरिकु हिस्सेदार होना या बनना, और अशरका युशरिकु हिस्सेदार बनाना या शरीक कह ले, क्योंकि अरबी में हिस्सेदार को शरीक कहते हैं, इसकी जमा शुरका आती है, और अरबी में वो फलां व शुरका ओहू एंड कंपनी जो अंग्रेजी में होता है वो आम इस्तेमाल होता है। तो अशरक युशरक को शरीक ठहराना, इसका एक मफूल होगा, और दूसरा एक मफूल होगा किस किस किसके साथ हिस्सेदार बनाया। अगर कारोबार में हो तो यू भी कह सकते हैं अशरक हू फी मसलन तिजारा, या कुछ तिजारत में शरीक बनाया, लेकिन ये बे के सिले के साथ खास तौर पर इस्तेमाल होता है शिर्क करना के लिए, और बे का सिला अल्लाह के लिए आता है, या जमीर आएगी अल्लाह के लिए, ला तुशरिकु बिही और या तुशरिक बिल्ला है। अब किसको हिस्सेदार ना बना वो यहां मजकूर नहीं है। आप कह सकते हैं ला तुशरिक बिल्लाह शैयन, शयन इसका असल मफूल होगा, अहदन किसी एक को भी, वो नसब में आएगा। अशरका फुलानन बिल्लाह, उसने फुलां को अल्लाह के साथ हिस्सेदार बना दिया, ये बनता है लफ्जी तर्जमा। जिसको हिस्सेदार बनाया जाए, जिसको शरीक बनाया जाए, वो अशरक के साथ डायरेक्ट मफूल आता है। चुनाचे कुरान करीम में आया है वला युशरिक बे इबादत रब्बिही अहदन, और वो अहदन असल में ला युशरिक अहदन, ला युशरिको अहदन यूं आया है। तो इसमें यहां अहदन या शयअन ये महजूफ कर दिया गया है, ना शरीक कर यानी किसी को भी। वो हम यूं तर्जमा करेंगे कि कुरान करीम में दूसरी जगह ला तुशरिकु बिल्लाह शयअन और अहदन के अल्फाज हैं, तो लिहाजा हम भी यहां भी समझेंगे वही मुराद है। बिल्लाह अल्लाह के साथ, फिल्लाह नहीं कहते, ये इस्तेमाल यूं ही होता है, ला तुशरिक बिल्लाह अशरका बिल्लाह, उसने अल्लाह के साथ शरीक कर दिया, हिस्सेदार बना दिया। अब रह गया कि हिस्सेदार क्या है, यानी खुदा की खुदाई में हिस्सेदार, चाहे एक बटा हजार हिस्सा दिया या 500 हिस्से दिए या कितने, वो एक अलग बात है, लेकिन खुदा की खुदाई में हिस्सेदार बनाना ये बुनियादी मायना है। और इसी से किसी के मुताल्लिक कोई ऐसा अकीदा रखना जो कि सिर्फ खुदा की जात और सिफात से मुख्तस है, वो शिर्क कहलाता है। इसके लिए लफ्ज मस्दर से ज्यादा, जो कि इशराक होना चाहिए, लफ्ज अमूमन शिर्क का इस्तेमाल होता है, आगे आ भी रहा है। तो तू अल्लाह के साथ شریک نہ بنانا، یہ عام ترجمہ ہمارے ہاں کرتے ہیں اور میرے خیال میں قابل فہم ہے، کیونکہ شریک حصے دار کے معنوں میں استعمال ہوتا ہے. ہمارے ہاں پنجابی میں تو برادری کے آدمی کو اسی لیے شریک کہا جاتا ہے کہ وہ ایک طرح سے جائیداد میں حصے دار ہوتے ہیں، اپنے آبا و اجداد کی جائیداد میں، شاید وہیں سے وہ سینس آئی ہے. تو اللہ کے ساتھ شریک مت کر. لا تشرک اشرک یشرک اسے فعل نہیں ہے. فعل نہیں میں وہ مضارع مجزوم سے بنتی ہے نا، قاف کی جو علامت سکون ہے وہ اس نہیں کی وجہ سے ہے، جزم ہو گئی ہے اس کی. پہلی نصیحت، اللہ کے ساتھ شریک نہ کر، یعنی کسی کو. ان الشرک لظلم عظیم، واضح لفظ ہے بالکل، بے شک شرک جو ہے، ان حرف مشبہ بالفعل ہے، الشرک اسی سے اسم ہے. شرک یا شریک کرنا، شریک بنانا فعل کے معنوں میں لے لے، اور یا پھر شرک اسم ہے، وہ کام جو کیا جائے شریک بنانے کا اس کو شرک کہتے ہیں. انہوں نے مصدر سے ترجمہ کیا، بے شک شریک بنانا، یعنی گویا کہ ان الاشراک ہے اصل میں، لیکن مصدر کی بجائے یہ مصدر زیادہ استعمال ہوتا ہے. جیسے ہم نے بتایا تھا احب یحب، احباب کی بجائے حب استعمال ہوتا ہے جو ثلاثی کا مصدر ہے. یہاں بھی اشراک کی بجائے لفظ شرک استعمال ہوتا ہے، اور معنی اس کا وہی ہے جو اشراک کا ہے، شریک بنانا. بے شک شریک بنانا، اب یہاں دونوں چیزیں مصدر کے ساتھ محذوف ہیں، یعنی اللہ کے ساتھ کسی کو شریک بنانا، کیونکہ شریک بنانا تو کئی طرح ہو سکتا ہے، کاروبار میں شراکت بھی ہو سکتی ہے. لظلم عظیم، البتہ ضرور ہے بڑا ظلم. لام تو آیا ہے وہ جو انہ کی خبر پہ آتا ہے، اس کو لام مزحلقہ کہتے ہیں عربی والے، اگر انہ کے اسم اور خبر پر آئے. ویسے لام مفتوحہ، لام زبر لاغ جو ہے، یہ جہاں بھی آئے، فعل کے شروع میں آئے، اسم کے شروع میں آئے، خبر کے شروع میں آئے، مبتدا کے شروع میں آئے، اس میں معنی تاکید کا ہوتا ہے. البتہ ضرور، ضرور ہی، یہ مفہوم اس کا ہوتا ہے. ظلم عظیم، ظلم ظلم یظلم سے مصدر ہے، ظلم یظلم، ظلم اس کے لفظی معنی ہیں، کسی پر اردو میں کر سکتے ہیں، چلتا ہے، ظلم کرنا، حق تلفی کرنا، زیادتی کرنا. ظلم کے بنیادی معنی کہے جاتے ہیں کسی چیز کو غلط جگہ پر اپلائی کرنا، غلط جگہ پہ رکھنا. تو گویا کہ اس میں وہ جتنے بھی برے کام ہوتے ہیں، گناہ وغیرہ، اس میں کوئی غلط کام کا مفہوم ہوتا ہے. تو ظلم کا معنی یہاں ظلم بھی کر سکتے ہیں. انہوں نے کیا، بے انصافی. بے انصافی بھی ایک ظلم کی ایک صورت ہے کہ آپ نے انصاف نہیں کیا، غلط فیصلہ کیا ہے، ایک جگہ کو غلط جگہ پہ رکھا ہے، وہ بھی ظلم ہے. حق تلفی معنی کہیں لگے گا، یہاں خدا کی حق تلفی کا مفہوم نہیں ہے، یہ بے انصافی کا ترجمہ زیادہ بہتر لگتا ہے اس کا، کیونکہ انصاف نہیں ہے کہ پیدا کرنے والے کو چھوڑ کر یا اس کے ساتھ کسی اور کو بھی وہ حقوق دیے جائیں اور وہ اس کے بارے میں امیدیں کے رکھی جائیں جو خدا سے ہوتی ہے. عظیم عین ضو میم سے فعیل کے وزن پر صفت مشبہ ہے. عظما یا عظم، بڑا ہونا، عظیم ہونا بھی اردو میں ترجمہ کر سکتے ہیں. عظمت بڑائی اردو میں استعمال ہوتا ہے، تو اس سے یہ صفت مشبہ ہے. عظیم بہت بڑا، انہوں نے ترجمہ کیا بھاری. بھاری بے انصافی ہے، کہہ تو سکتے ہیں بہت بڑی بے انصافی ہے، لیکن شاید یہ محاورے کے لحاظ سے اردو میں جیسے کہتے ہیں بھاری گناہ، اس طرح سے بھاری ذمہ داری. بھاری کہیں کہیں خاص لفظ لگتا ہے، بڑی ذمہ داری کی بجائے کہتے ہیں بھاری ذمہ داری، اس طرح سے بھاری بے انصافی انہوں نے ترجمہ کیا، ورنہ بہت بڑی بے انصافی بھی ترجمہ بالکل ٹھیک ہوگا. تو شرک بہت بڑی بے انصافی ہے، ظلم عظیم ہے. قرآن کریم میں कहीं कहीं आपके कोर्स में तो नहीं आएंगे, ऐसे आते हैं जहां जुल्म का मैना इस तरह से आता है कि जिसने ईमान के बाद फिर कोई जुल्म ना किया उसके बारे में है कि उसका यह अच्छा अंजाम होगा, और सहाबा घबराए कि कौन इंसान है जो कहीं ना कहीं कोई बेइंसाफी, हक तलफी या कोई ज्यादती नहीं कर जाता, गुनाह खता वो भी जुल्म की एक सूरत है, तो फिर तो मायूसी है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस आयत के हवाले से फरमाया था कि वहां उस सातवें पारे की आयत में कि जुल्म से मुराद शिर्क है, कि उन्होंने ईमान कबूल किया और फिर शिर्क के मुर्तकिब नहीं हुए तो उनके लिए मगफरत की उम्मीद हो सकती है। वहां है सुमलम यलबिसु ईमानहुम बिज़ुल्म, फिर उन्होंने अपने ईमान में कोई जुल्म की आमेजिश न होने दी। तो जुल्म से मुराद शिर्क कुरान करीम में बाज़ मुकामात पर यह लिया जा सकता है, बाज़ जगह जुल्म का मैना हक तलफी का है, बाज़ जगह जुल्म का मैना जुल्म करना जो उर्दू में है इन मैनों में भी आता है, अपने नफ्स पर जुल्म करना गुनाह के मैनों में आता है। तो बेशक शिर्क एक बहुत बड़ा जुल्म है, बड़ी भारी बेइंसाफी है। ववस्सैन अल-इंसान बिवालिदैहि वसा युवसी तौसियतन, वसाद ये मादा से है, वसा यसी के मैंने बुनियादी मिलाने का होता है, गोया के वसला के ही मानों में आता है मुजर्रद से। फिर वसैना औसैना बाब इफ़ाल और तफ़ईल से ये वसीयत करने के मानों में आता है, और वसीयत के माने होते हैं कोई अहम हुक्म देना, इसीलिए ये मरने वाले के लिए वसीयत का लफ्ज आता है कि फलाने ये वसीयत की, यानी उसके नजदीक वो बहुत अहम चीज थी जो उसने कहा मेरे मरने के बाद ये करना। फिर ये मुतलकन ताकीद और बड़ी जोर से कोई बात कहना उसके लिए ये इस्तेमाल होता है, हुक्म देना के मैनों में आता है। वस्सा जो वसी कुरान करीम में इस्तेमाल हुआ है, वस्सा बिहा इब्राहीम वो बनी है, इब्राहिम ने अपने बेटों को याकूब बनी है, वो याकूब अलैहिस्सलाम ने अपने बेटों को वसीयत की, हुक्म दिया। तो वसीना हमने हुक्म दिया, हमने ताकीद की, हमने वसीयत की। ना यहां ज़मीर मरफू मुत्तसिल है जिसको कहेंगे ज़मीर ताज़ीम है, क्योंकि यहां वसीना का फ़ाइल अल्लाह ताला है, उसके लिए ज़मीर आई है, एहतराम और ताज़ीम के लिए जमा की ज़मीर आई है। हमने हुक्म दिया, हमने ताकीद कर दी अल इंसाना, इंसान को, यानी हर इंसान को मुराद हो सकता है, ये अल्लाह का वो हुक्म है जो हर इंसान को दिया गया है। वालिदैन के भलाई का यहां बात हो रही है, और ये हुक्म बनी इसराइल की शरीयत का भी बयान हुआ है हमारे यहां, और उन हुक्मों में से है जो हर शरीयत में हर नबी के जमाने में ये बात जो कभी तब्दीली जिसमें नहीं हुई, बाज़ अहकाम में तब्दीली होती रही है, लेकिन ये कि मां बाप के साथ भलाई करना एक बुनियादी फरीजा है, तो इसलिए अल इंसान का मैना हर इंसान कर सकते हैं। हमने हर इंसान से उसको ये ताकीद की बिवालिदैहि, अपने वालिदैन के बारे में यहां तर्जमा कर सकते हैं। वस्सा का एक मफूल होता है जिसको ताकीद की जाए, मसलन कहेंगे वस्सा जैदन बेकजा व कजा, जिस बात की ताकीद की जाए उस पर बेका सिला आता है। वस्सा जैदन बेहाजल अम्र, जैद को फला काम की ताकीद की, तो ये वो बेवालिदैन वो दूसरे मफूल पर बेका सिला आता है। इंसान को हमने ताकीद की वालिद अपने उसके वालिदैन की, बज़ाहिर तो ये तर्जमा बनता है फलां चीज की वसीयत की, यहां के बारे में उर्दू में मौजूद तर्जमा होगा वालिदैहि वलद यालिदो, जनना, टू गिव बर्थ टू, इन मानों में टू बिगेट के मानों में आता है। वालिद होना, इसी से इस्म फाइल वालिद और मुअन्नस वालिदतुन है, जनने वाला, और इससे तस्निया बनेगा वालिदाने वालिदैन, यानी मां के लिए अलग लफ्ज नहीं आता, बल्कि वालिद का तस्निया करके मुराद उससे मां बाप दोनों लिए जाते हैं। अरबी में इस तरह से कई लफ्ज हैं कि वो तस्निया जो है वो दो को शामिल होता है, अलग अलग चीजों को, जैसे शैखान तारीख इस्लाम में हजरत अबू बकर और उमर को कहते हैं रज़ी अल्लाह अन्हुम, और हदीस के इल्म में शैखान दो शैख, इससे मुराद इमाम बुखारी और इमाम मुस्लिम लिए जाते हैं। तो वालिदाने वालिदैने, मां बाप, उर्दू में वालिदैन इस्तेमाल होता है, हालांकि वो उसकी नस्बी या जर्री सूरत है, लेकिन उर्दू में रफी में भी इस्तेमाल होता है, वालिदैन ने ये कहा, इस तरह के बोलते हैं, वो बिल्कुल अरबी का तस्निये हमारे यहां इस्तेमाल होता है। वालिदैन ही जब मुजाफ हुआ तो वालिदैन का नून गिर गया, और वालिदाने का वालिदैन इसलिए हुआ कि शुरू में बे हर्फ जर है, तो इस तरह से हे की जमीर उसके मां बाप के बारे में के साथ, हमने ताकीद की इंसान को उसके मां बाप के बारे में, इन्होंने तर्जमा किया मां बाप के वास्ते, यानी ताकीद की, और यहां असल जो है करना वो दूसरा मफूल भी डायरेक्ट आ जाता है। कुरान करीम में आया है वसैन अल इंसान बे वालिद एहसानन, भलाई का हुक्म दिया, तो वो भी एक तरह का या तमीज समझ ले या मफूल लहू समझ ले, वो एहसान का लफ्ज कुरान करीम में आया है, यहां नहीं है लेकिन महजूफ है और मैना हुई है कि हमने उसको मां बाप के बारे में भलाई करने की ताकीद की। मां बाप के बारे में क्या ताकीद की कि वो तो यहां नहीं बयान हुआ, इतना ही है ना कि मां बाप के बारे में ताकीद की, किस चीज की ताकीद की, तो वो कुरान करीम की दूसरी आयतों में हुस्ना और एहसानन के लफ्ज आते हैं मां बाप के बारे में। हमने ये बताया कि कुरान करीम में अगर एक हुक्म एक जगह है दूसरा दूसरी जगह है तो दोनों तीनों को सामने मिला के एक मायना बनता है। इस तरह से हमने इंसान को उसके वालिदैन के वास्ते उनके बारे में बड़ी ताकीद की, यानी उनके साथ हुस्ने सलूक करने की। हमलत हु उम्मुहु वहनन अला वहनिन, हमला यहमेलो उठाना, बोझ उठा लेना, हमलन असल माना तो वही है हमला यहमेलो उठाना, और अगर हमला अला आए तो इसका मान होता है दूसरे पर लाद देना। हमला हु उसने वो चीज उठा ली, और हमला अलैह उसके माने बनते उस पर लाद दे। इसी से वो दुआ है सूरत अल बकरा के आखिर पर, वला तहमिल अलैना इसरन कमा हमलतहू, तो हम पर वो बोझ ना डाल दे। वो हमला अला का मैना होता है, और हमला अला का मैना एक बात को क्यास करना दूसरी पर, हमला अला कजा उसने इस बात को उससे मिला के नतीजा निकाला, उसी से ही महमूल का लफ्ज आता है, इस बात पर महमूल किया। तो हमला यहमिलों का बुनियादी माना बोझ उठाना है, और इसके साथ मफूल आता है डायरेक्ट बिनफ से है, हमला हु उसने उसको उठाया, यहां आया है हमलत हो उस औरत ने उसको उठाया, हमलत मुअन्नस का सीगा है, लेकिन आगे उम्मुहु उसका फाइल मौजूद है, और ये उम्मुहु बाद में इसलिए आया है कि अगर मफ़ऊल कोई जमीर हो तो वो फाइल से पहले लगती है, क्योंकि यूं कहना कि हम लत उम्मुहू हूं ये ठीक नहीं लगता, इसलिए जब जमीर मफूल हो तो वो फाइल से पहले आती है। हमलत हो, वो की जमीर यहां उस इंसान के लिए है जो पैदा हुआ मां बाप से, उसको उठाया उम्मुहू उसकी मां ने, उम्मुन अलिफ मीम मीम मादा से है, अम्मा ये उम्मु मैंने कसद करना भी होता है, और अम्मा या उम्मू उमूमतन का मैंने मां बढ़ना भी होता है, बाज दफा बाब एक ही होता है, मस्दर से फर्क पड़ता है। अम्मा या उम्मू अम्मन इरादा करना, और अम्मा या उम्मू उमूमतन मां बढ़ना, अम्मतिल मरा तो औरत मां बन गई, ये यूं भी इस्तेमाल होता है अरबी में। तो उम्मुन मां असल बुनियादी मैंने वो है जो जड़ने वाली है, फिर ये उम्मुन और मन उम्म भी आता है, उम्मुल किताब और उम्मुल खबाइस और इस तरह से वो इस्तेआरे के अल्फाज है, फलां की मां खराबियों की जड़ फलां, इस तरह से उम्म मैंने जड़ और असल इस्तेमाल होता है वो मजाजी मैना है।